समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, विश्वभर कोरोना भाइरसको महामारी फैलिरहँदा नेपालमा पनि यसबारेमा विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेको छ। आजको विश्वव्यापी संचार सञ्जालले कुनै पनि देशको खबर अर्को देशमा पुग्न खासै समय लाग्दैन। अझ ससाना समुदायका खबरहरू पनि लक्षित वर्गमा आदान प्रदान गर्ने सशक्त माध्यमका रूपमा सामाजिक सञ्जालले सहयोग पुर्याइरहेको छ। नेपालीहरू पनि विभिन्न पेशा, व्यवसाय र अध्ययनका सिलसिलामा लाखौंको संख्यामा विदेशिएका छन्। देश बाहिर रहेका विश्वभरका पत्रकारहरूलाई संगठित गरी अमेरिकाको वर्जिनियामा स्थापित इन्जा इन्टरनेशनल नेपाली जर्नलिस्ट एसोसिएशनले आफ्नो स्थापनाको छोटो समयमै विश्वव्यापी सञ्जाल निर्माण गर्न सफल भएको छ। हाल नेपाल भ्रमणमा रहनुभएका इन्जाका अध्यक्ष गुणराज लुइटेल आज हाम्रो अन्तरसंवादका अतिथि हुनुहुन्छ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। गुणराजजी नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा।
हजुर नमस्कार हरिशरणजी, अनि नमस्कार सम्पूर्ण हाम्रा श्रोतावर्गहरूमा पनि।
हजुर, अब नेपालको भ्रमणमा आइपुग्नु भएको छ यहाँहरू एउटा इन्जाको अध्यक्षको हैसियतले पनि, र यो एउटा यस्तो समयमा यहाँहरू भ्रमण गरिरहनु भएको छ, विश्वभरि कोरोना भाइरसको सन्त्रास छ, महामारीको रूपमा चाहिँ यसलाई विश्व स्वास्थ्य संगठनले लिइसकेको छ। आफ्ना नियमित उद्देश्य सँगसँगै यो विश्वव्यापी विषयलाई जसरी संचार माध्यमहरूले डिल गरिरहेका छन्, होइन, यहाँले पनि अनुभव गर्नुभयो होला, यस्ता खालका विषयहरूलाई जो एउटा देशभित्र सीमित रहँदैनन्, एउटा विश्वव्यापी चर्चाको विश्वव्यापी चासोको विषयहरूमा इन्जाले कसरी अध्ययन गरिरहेको छ यो कुरा, यहीँबाट कुराकानी शुरू गरौं।
यहीँबाट शुरू गरौं। हामीले चाहिँ यो कस्तो भने, इन्जा गठन भइसकेपछि नेपालभित्रको नेपाल र नेपाल बाहिरको नेपालको रूपमा चाहिँ अहिले डायस्पोरामा एउटा अर्को नेपाल खडा भएको छ, र त्यो नेपाललाई पनि अब भावनाले, भाषाले, साहित्यले र विभिन्न कर्महरूबाट जोड्नुपर्छ भन्ने उद्देश्यबाट नै यो इन्जाको चाहिँ एउटा अभियान हामीले सुरु गरेका हौँ डायस्पोराको। र कोरोना भाइरसको समस्या पनि यो जुन आयो, आउन साथै हामीले हाम्रो हेडक्वार्टर अफिसबाट एउटा चाहिँ विभिन्न एजेन्सीहरूसँग सम्पर्क गरी हामीले एउटा भिडियो नि जारी गरिसकेका छौँ, जस्तो कि त्यसरी एउटा अपडेट, जे कुरामा पनि अपडेट हुने र त्यो नेटवर्क, आफ्नो नेटवर्कलाई चाहिँ त्यो जानकारीहरू प्रदान गर्ने, रिसोर्सहरू प्रदान गर्ने, नेटवर्कलाई अझै ठुलो बनाएर विस्तार गर्ने, अनि एउटा प्लेटफर्म प्रोभाइड गर्ने र त्यसको एक्सर्साइजबाट प्राप्त जति पनि कुराहरू छ त्यो चाहिँ नेपालको हितमा, नेपालीको हितमा हामीले चाहिँ रिसोर्सहरू यतातिर उपलब्ध गराउने भन्ने हाम्रो लक्ष्य छ, होइन। र यसमा चाहिँ हामी हरेक विषयमा संसारभरि नेपाललाई कसरी राम्रो तरिकाले चित्रित र प्रस्तुत गर्न सक्दछौँ र नेपालप्रति कसरी बढीभन्दा बढी रिसोर्सहरू अथवा हाम्रा क्षमता, बुद्धि, विवेकहरूलाई यहाँ ल्याएर प्रयोग गर्न सक्छौँ भनेर चाहिँ हामी कोसिस गरिरहेका छौँ।
हजुर, जस्तो अब यहाँहरूले नेपाली समुदायलाई नै लक्षित गरेर विश्वभरि रहेका पत्रकारहरूलाई संगठित गर्ने जुन अभियान शुरू गर्नुभएको छ, हाम्रो सञ्जालहरू कसरी विस्तार भइरहेको छ अहिले?
यो सञ्जालको हाम्रो स्ट्रक्चर चाहिँ महादेशीय आधारमा जाने भन्ने तरिकाले बनाएको छौँ। हेडक्वार्टर अफिस चाहिँ हाम्रो अमेरिकामा रहन्छ, त्यो चाहिँ पर्मानेन्ट त्यहाँ रहन्छ, वासिङटन डिसी क्षेत्रमा, अहिले चाहिँ भर्जिनियामा छ। र अहिले चाहिँ युरोपको हाम्रो गठन भइसकेको छ, त्यहाँ दधी ढुङ्गानाजी हाम्रो संयोजक हुनुहुन्छ, त्यसै गरी एसिया नेपालको लागि हाम्रो टङ्क पन्तजी संयोजक हुनुहुन्छ, गठन भइसकेको छ। अस्ट्रेलियाको लागि मनऋषि भितालजी हुनुहुन्छ, त्यहाँ गठन भइसकेको छ। अनि अफ्रिकामा पनि हाम्रो विजय गेवालीजी हुनुहुन्छ, त्यहाँ पनि गठन भइसकेको छ। अनि अमेरिका महादेशलाई हाम्रो हेडक्वार्टर अफिसले हेरिरहेछ र सञ्जाल विस्तारको क्रम पनि एकदमै जारी छ। अनि त्यो महादेशीय संरचना अन्तर्गत चाहिँ देशीयहरू पनि बन्दछन्, जस्तो कि इन्जा इन्डिया भनेर त्यहाँ चाहिँ 43 नेपाली पत्रकार साथीहरूको सहभागितामा भर्खरै गठन भएको छ भने जापानमा पनि भर्खरै गठन भएको छ। अनि हामीले यो नेटवर्कलाई थोरै एक्टिभेट पनि गरेर भर्खरै हेऱ्यौँ। हाम्रो यो मकालु टेलिभिजनको कमल पौडेलजी एउटा सिनियर जर्नलिस्ट पनि हुनुहुन्छ, उहाँ बिरामी हुँदाखेरि हामीले अलिकति डोनेसनको याचना गरेको थियौँ र हाम्रो नेटवर्कले चाहिँ काम गरेको आधारले गर्दाखेरि लगभग हामीले $14,00,000 सहयोग चाहिँ उठाएर उहाँलाई ह्यान्डओभर गर्न सकेका थियौँ। त्यसै गरी भोलिको दिनमा चाहिँ हामीले यो यो समग्र वर्ल्ड वाइडको नेटवर्कलाई चाहिँ किनभने धेरै संसारभरिका ठुला ठुला अफिसहरू जसले संचार स्वतन्त्रता व्यक्तिगत स्वतन्त्रता प्राइभेसी लगायतका मिडिया र व्यक्ति व्यक्तित्वसँग सम्बन्धित धेरै ठुलो फन्डहरू चाहिँ संसारमा छरिएर रहेको छ र त्यो त्यो फन्डलाई त्यहाँको रिसोर्सहरूलाई भनौँ न क्यास अर काइन्ड जे हुनसक्छ होइन टेक्नोलोजी जे सपोर्ट हुनसक्छ त्यो कुरा चाहिँ हामीले नेपालको परिस्थिति अनुसार यहाँका पार्टनरहरूबाट चाहिँ प्रपोजलहरू बिल्ड गरेर त्यो प्रपोजलहरूलाई चाहिँ ठाउँ ठाउँमा राखेर त्यहाँबाट अप्रुभल लिएर हामीले चाहिँ मध्यस्थकर्ताको रूपमा काम गरेर रिसोर्सहरूलाई चाहिँ नेपालमै ल्याउने भन्ने तरिकाले यो नेटवर्क चाहिँ अझ सशक्त भएर जानेछ।
हजुर, इन्जाको तर्फबाट यहाँहरूले भनौँ न स्रष्टा सम्मान पनि राख्नु भएको छ होइन, यसपालि हालसाले मात्रै साहित्यकार प्राध्यापक चुडामणि रेग्मीलाई यहाँले चाहिँ सम्मानित गर्नुभयो। सामुदायिक पत्रकारिता भनेर अछामका मेनुका ढुङ्गाना र बाजुराका प्रकाश सिंह चाहिँ यो वर्ष पुरस्कृत हुनुभएको छ। भन्नाले यो इन्जासँग आबद्ध भएर विभिन्न अवसरहरू पाउने सँगसँगै विश्वभर रहेका नेपाली पत्रकारहरूले आफ्नो कामको चाहिँ प्रशंसा पाउने पुरस्कृत हुने अवसर पनि दिलाउँदै जाने अभियान हो यो।
हो हजुर, र हरिशरणजी म यो इन्जाकै एउटा अभियानको सिलसिलामा यहाँ आएको थिएँ नेपाल यो मार्च एक तारिकमा, र मार्च एकलाई चाहिँ हामीले यो इन्जाको कन्सेप्ट हामीले चाहिँ ल्याएको दिन भएको कारणले गर्दाखेरि चाहिँ त्यसलाई एउटा इन्जा डे भनेर संसारभरिको नेटवर्कहरूले हामीले मनाउने भन्ने निर्णय गरेका थियौँ, र त्यही दिन पारेर चाहिँ नेपालमा हाम्रा उप प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलज्यूको आतिथ्यतामा अनि पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टजी लगायत धेरै अतिथिहरूको मिडियासँग सम्बन्धित धेरै पत्रकार साथीहरू प्रोफेसरहरू बुद्धिजीवीहरू सम्पूर्णको उपस्थितिमा चाहिँ एउटा कार्यक्रम गरेर हामीले हाम्रा निर्धारित पुरस्कारहरू सामुदायिक पत्रकारिता पुरस्कार यहाँले भन्नुभयो जस्तो सुदूरपश्चिमका भाइ बहिनीहरूले प्राप्त गर्नुभएको छ भने यो उत्कृष्ट साहित्य लेखन पुरस्कार चाहिँ हाम्रा वरिष्ठ साहित्यकार चुडामणि रेग्मीज्यूले प्राप्त गर्नुभएको छ। यो चाहिँ हामीले उहाँहरूलाई आकर्षित गर्ने प्रोत्साहन गर्ने र हामीलाई जजमेन्ट गर्ने हेर्ने कोही बाहिर पनि छ भनेर राम्रो काम गर्नुहोस् भनेर उहाँहरूलाई एउटा उत्थानको लागि पेसा र लेखन प्रवर्धनको लागि यो गरिएको हो। तर योभन्दा ठुलो हाम्रो लक्ष्य चाहिँ के छ भनेदेखि हामीले चाहिँ यो प्रोजेक्ट बेस्ड अर्गनाइजेसनको रूपमा इन्जालाई लान खोजेका छौँ। यसले प्रोजेक्ट प्रपोजलहरू र ठुल्ठुला काम गर्न सकिने विषयहरूमा चाहिँ काम गर्ने कोसिस गर्छ, जस्तो कि मेम्बर बेस भनेर सदस्यता बढाउँदै त्यहाँ चुनाव गराउने मात्र यसको लक्ष्य छैन। यसले चाहिँ विभिन्न नेपालका चाहिँ समस्याहरूलाई नेपालको मिडिया सेक्टरको नेपालको दूरदराजहरूका समस्याहरूलाई पहिचान गर्ने र नेपालमै एकजना पार्टनर हामीले चाहिँ पहिचान गर्ने र उहाँको मार्फतबाट त्यो प्रपोजललाई लिएर हामीले अमेरिकाको चाहिँ अथवा युरोप धेरै ठाउँमा हाम्रो नेटवर्क भएकोले अस्ट्रेलिया यी ठाउँहरूमा चाहिँ हामी त्यो प्रपोजलहरूलाई त्यहाँका एजेन्सीहरू समक्ष राखेर हामीले लबिङ गर्ने नेपालको पक्षमा उहाँहरूको पक्षमा लबिङ गर्ने र त्यसलाई एउटा सफल बनाउने त्यो त्यो लक्ष्यमा हामी चाहिँ यो नयाँ नयाँ तरिकाबाट एउटा नयाँ आइडिया लिएर हामीले चाहिँ काम सुरु गरेका छौँ।
हजुर गुणराजी, जस्तो पत्रकारिताको विकासको कुरा गर्दाखेरि नेपालमा विगत तीन दशक भनौ 2046 सालको जनआन्दोलनबाट जब नेपालले चाहिँ एउटा खुल्ला संचार नीति अवलम्बन गर्ने अवसर पायो नयाँ संविधानबाट, त्यतिखेर देशमा चाहिँ एकदलीय व्यवस्थाबाट बहुदलीय व्यवस्थामा मुलुक रूपान्तरण भएपछि निश्चय पनि एउटा खुल्ला संचार नीतिको अपेक्षा गरिन्छ एउटा प्रजातान्त्रिक देशमा, र त्यहाँदेखि आजसम्म यो तीन दशकको अवधि भनौँ न, अब व्यक्तिगत मेरो आफ्नो एउटा अनुभव सुनाउँदा एउटा सुखद संयोग मात्रै भनौँ आज यहाँसँग कुराकानी गर्दा, 2046 सालको चैत्र महिनामा म पनि रेडियो नेपालमा एउटा आगन्तुक पत्रकारको रूपमा प्रवेश गरेको थिएँ. आज चैत्र 1 गते 2046 साल हुँदाखेरि 30 वर्षको समय हामीले व्यतीत गर्यौं. यो 30 वर्षको अवधिमा स्वदेशमा र विदेशमा धेरै घटनाक्रमहरू भए होइन. यहाँहरू विदेशमा बसेर नेपाली कम्युनिटीलाई एड्रेस गर्ने कुरा गरिरहनु भएको छ. लाखौंको संख्यामा मानिसहरू चाहिँ अहिले विदेशमा छन्, नेपालभन्दा बाहिर चाहिँ प्रतिभाशाली मानिसहरू, युवा जनशक्ति बाहिर छ. त्यसले गर्दाखेरि पनि अलिकति यो सेक्टरलाई अलिकति मोनिटर गर्नुपर्ने, वाच गर्नुपर्ने, मीडियाले एउटा वाचडगको हिसाबले विदेशमा बसेका नेपालीहरूको समस्यालाई पनि सम्बोधन गर्नुपर्ने जुन आवश्यकता छ, त्यो ग्यापलाई इन्जाले आगामी दिनमा कसरी फुलफिल गर्न सक्ला?
इन्जाले निश्चित रूपमा फुलफिल गर्छ यो आवश्यकतालाई चाहिँ. जस्तो अब मैले अघि पनि भने, नेपालभित्रको नेपाल र नेपाल बाहिरको नेपाल भनेर भने होइन, इन्जाको लक्ष्य नेपाल बाहिरको नेपाललाई पनि पूर्ण रूपले एकीकृत नेपालकै रूपमा त्यहाँका समस्याहरूलाई उजागर गर्ने, त्यहाँका संचारकर्मीहरूका समस्याहरूलाई हेर्ने, उहाँहरूलाई नेटवर्कमा ल्याउने र एकरूपतामा लैजाने र नैतिक पत्रकारितामा फोकस गर्ने. किनकि यो टेक्नोलोजीले अत्यन्त हामीलाई कन्फ्युज पनि बनाइरहेको छ समाजलाई, कि के सूचना हो के होइन, के आधिकारिक ठाउँबाट आएको हो के आधिकारिकबाट होइन होइन. त्यस कारणले चाहिँ अन्तर्राष्ट्रिय जगतमा भइरहेको एउटा प्र्याक्टिसलाई ध्यान दिएर नेपालको पनि र संसारभरिका हाम्रा एक्सप्रेसनका पद्धतिहरूलाई कसरी गर्ने, जस्तो कि सानोतिनो कसै मान्छेको इन्फ्लुएन्समा आएर संचार माध्यमहरूले केही कुरा लेखिदिँदाखेरि त्यसले चाहिँ समाजलाई असर गरिरहेका घटनाहरू पनि अहिले छन् होइन. जस्तो आर्थिक प्रलोभनका कुराहरूमा पनि कतिपय पत्रकारहरूले चाहिँ गलत कामहरू गरेका कुराहरू पनि आएका छन्. त्यस कारण नैतिक पत्रकारिताको माध्यमबाट चाहिँ हामीले समाजलाई पनि सुधार्ने र चाहिँ पत्रकारहरूलाई पनि सुधार्ने, त्यस त्यो चाहिँ ट्रेनिङको माध्यमबाट, रिसोर्सेसहरूको माध्यमबाट, अनि पत्रकारिताको महत्त्व, स्वतन्त्रताको महत्त्व, प्रेस फ्रिडम र वाक स्वतन्त्रता भनेको के हो, किन चाहिन्छ, र यसले चाहिँ चौथो अङ्गको रूपबाट कसरी चाहिँ भूमिका खेल्न सक्छ, जस्तो कि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जस्ता देशका चाहिँ तीनवटा सशक्त अङ्गहरूलाई पनि चेक एन्ड ब्यालेन्समा कसरी राखेर लैजान सक्दछ भन्ने तरिकाले चाहिँ यसमा ठुलो एउटा ट्रेनिङ, अवेरनेस र एउटा एउटा भनौँ न सबैलाई एक्सेसिबल हुन सक्ने वातावरणबाट चाहिँ हामी रिसोर्सेसहरूलाई पुर्याउने काम गर्नेछौँ.
त आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको बिहानीमा हामी कुराकानी गरिरहेका छौं इन्जा, इन्टरनेशनल नेपाली जर्नलिस्ट एसोसिएशनका अध्यक्ष गुणराज लुइटेलसँग. विशेष गरी संयुक्त राज्य अमेरिकामा आफ्नो कार्यालय स्थापना गरेर विश्वका विभिन्न भागमा छरिरहेका नेपाली समुदायलाई पनि एड्रेस गर्ने गरिकन उहाँहरूले यो संस्था गठन गर्नुभएको छ, जसका गतिविधिहरू नेपालसँग पनि प्रत्यक्ष सम्बन्धित छन्. यहाँका पत्रकारहरूलाई पनि एउटा अनुभवको आदान प्रदान गराउने, विभिन्न अवसरहरू एक्सपोजर दिने, यस्ता खालका कार्यमा चाहिँ सहकार्य गर्ने अभिप्रायले यो संस्था चाहिँ गठन भएको छ. गुणराजी, यहाँ आफै पनि एउटा संचारकर्मी हुनुहुन्छ होइन. संसारभरि अहिले जसरी परम्परागत मीडियाहरू होइन, पत्र पत्रिकाहरू, रेडियो, टेलिभिजनको विकल्पका रूपमा भनौं, अथवा एउटा नयाँ प्लेटफर्मका रूपमा जुन सामाजिक सञ्जाल अहिले विस्तारित भएको छ, के सूचना हो र के व्यक्तिगत धारणा हो भन्ने कुरा अलिक खुट्याउन गाह्रो भइरहेको छ आम जनमानसलाई. एउटा विकसित देशमा बसेर पत्रकारिता गरिरहँदा र त्यसको प्रभाव, आधुनिकताको प्रभाव चाहिँ हाम्रो जस्तो विकासशील देशमा पनि परिरहेको परिप्रेक्ष्यमा, यो हिजोको परम्परागत संचारका माध्यमहरू र अहिले इमर्ज गरिरहेका नयाँ संचारका माध्यमहरूले समग्र पत्रकारिता क्षेत्रलाई कता लान खोजिरहेको छ, के विश्लेषण गर्नुहुन्छ यहाँ?
हजुर, यसले सूचनाको एक्सेस गर्ने कुरामा चाहिँ अत्यन्तै राम्रो बनाएको छ, चाँडो सूचना प्राप्त गर्ने कुरालाई चाहिँ बनाएको छ. तर आधिकारिकताको पक्षलाई र त्यसमा अकाउन्टेबिलिटी भनिन्छ नि, हामीले त्यसको जिम्मेदारी लिने चाहिँ कसले लिने त, सूचना त जसले पनि दिने, तर यो चाहिँ आधिकारिक हो, यसले समाजलाई राम्रो रूपमा चाहिँ प्रभाव पार्दछ र त्यो समाचारसँग सम्बन्धित पक्षलाई पनि यसले चाहिँ सुरक्षा अथवा चाहिँ उसलाई चाहिँ उसको प्राइभेसीमा केही पनि असर गरेको छैन भन्ने किसिमको ग्यारेन्टी हामीले दिन चाहिँ सकेका छैनौँ. अलिकति अब पश्चिमको पत्रकारिता भनौँ, जस्तो अमेरिकाको अथवा अरू देशको पत्रकारिता चाहिँ केही कुराहरूबाट चाहिँ गाइड छ उनीहरूको अहिले पनि, जस्तो कि उनीहरूका नेसनल इन्ट्रेस्टहरूमा उनीहरूले समान धारणाहरू राखिरहेको देखिन्छ. त्यसै गरी सामाजिक सञ्जालमा पनि मिडियाहरूले पनि म्याक्सिमम रूपमा सामाजिक सञ्जाललाई प्रयोग गरिदिने, प्रयोग गर्दा चाहिँ के हुन्छ भने मिडियाको प्रभाव सामाजिक सञ्जालमा एक किसिमले आधिकारिकताको रूपमा आइरहँदाखेरि चाहिँ जनताहरूले सर्वसाधारणहरूले चाहिँ आफूले पोस्ट गर्नुभन्दा पनि अथवा आफ्नो विचार राखेको साथसाथै त्यसैमा सञ्चार माध्यमको लिङ्क पनि हाल्ने त्यो ट्रेन्ड चाहिँ एकदमै बढेर गएको छ उतातिर। जस्तो कि ट्विटहरू आउँछ नि, प्रेसिडेन्टकै ट्विट होस् अथवा चाहिँ अरू कसै सञ्चार माध्यम फक्स न्युज अथवा सिएनएन यस्तोहरूको छ भने उनीहरूले माथि चाहिँ यो कुरामा मेरो धारणा यो छ भन्ने दुई लाइन हालेको होला, तर त्यसको मुनि चाहिँ त्यो सञ्चार माध्यमको लिङ्क हालिदिएको हुन्छन् उनीहरूले आधिकारिकताको लागि, जवाफदेही चाहिँ यही सञ्चार माध्यम होस् भनेर। अनि सञ्चार माध्यमहरूले पनि चाहिँ अहिलेको समयमा चाहिँ जस्तो हरिशरणजीले भन्नुभयो जस्तो यो टेक्नोलोजीले र सामाजिक सञ्जालले एकदमै हामीलाई दिग्भ्रमित जस्तो चाहिँ बनाएको छ, तर यसमा चाहिँ सञ्चार माध्यमहरूले यो सामाजिक सञ्जाल हो यसमा मैले जानु हुँदैन अथवा त्यहाँ धेरै फोकस गर्नु हुँदैन भन्नु चाहिँ हुँदैन। हामीले मिडियाले पनि अत्यन्तै सामाजिक सञ्जाललाई प्रयोग गर्नु पर्यो र मिडियाको लिडरसिप चाहिँ यो हरेक फोरमहरूमा हरेक टेक्नोलोजीको उपलब्धिहरूमा चाहिँ मिडियाले त्यहाँ चाहिँ ज्यादाभन्दा ज्यादा गर्नु पर्यो। र यसलाई चाहिँ अब सानातिना कानुन बनाउँदै हरेक कुरामा यो फेसबुकमा लेख अथवा यो सामाजिक सञ्जालमा लेख यो नलेख भनेर भन्न चाहिँ सरकारले र काहीँ पनि मिल्दैन, बाहिर पनि यस्तो प्र्याक्टिस धेरै भएको छैन। तर हामीले के चाहिँ गर्न मिल्छ भने बाहिरको ठाउँमा अमेरिकाको ठाउँमा चाहिँ यो प्राइभेसीका लहरू अत्यन्तै कडा छन्, डिफेम गरेका कुराहरूमा धेरै सजाय हुन्छ होइन, ती चाहिँ यो प्रेस डिपार्टमेन्ट अथवा प्रेसपट्टिबाट आएका नियम भन्दा पनि त्यो चाहिँ गृह मन्त्रालय अथवा अरू ठाउँहरूबाट आएका प्राइभेसीका लहरू हुन् होइन। त्यस कारण हामीले पनि एउटा प्र्याक्टिस यहाँ के गर्न सक्छौँ भनेदेखि एकले अर्काको स्वतन्त्रतामा कसरी बढीभन्दा बढी सम्मान गर्न सकिन्छ ती कुराहरूलाई लक्षित गरेर चाहिँ हाम्रा जस्तो फौजदारी ऐनहरू कानुनहरू पनि यहाँ धेरै छन् होइन, मुलुकी ऐनमै पनि धेरै कुराहरू छन्, यिनीहरूलाई चाहिँ सामाजिक सञ्जालसँग अलिकति जोडेर अथवा सामाजिक सञ्जालमा लेखिस् भने तँलाई कारवाही हुन्छ भनेर भन्न चाहिँ हुँदैन, फेरि त्यो प्रेस स्वतन्त्रता अथवा वाक स्वतन्त्रतामा असर पर्न जान सक्छ। तर के गर्न सकिन्छ भनेदेखि अर्काको स्वतन्त्रतालाई पनि तपाईँले सम्मान गर्नुपर्छ, उनलाई चाहिँ तपाईँले यदि यसलाई डिफेम गर्नुभयो भने चाहिँ कारवाही हुन्छ भन्यो भने चाहिँ उसले लेखे पनि बोले पनि हात हाले पनि उसलाई कारवाही हुने भयो नि। त्यसरी चाहिँ सामाजिक सञ्जाललाई एउटा नियन्त्रित अलिकति यसलाई व्यवस्थित भनौँ न अझ राम्रो बनाउनलाई चाहिँ कोसिस पनि जारी गर्नु जरुरी छ भने हामी प्र्याक्टिस गर्नेहरूले पनि अडियन्सहरूलाई हाम्रा दर्शकहरूलाई अथवा चाहिँ श्रोताहरूलाई चाहिँ हामीले बढीभन्दा बढी सामाजिक सञ्जालमा मिडियाहरूले पनि उपस्थित भएर जानु भन्ने जरुरी छ। जस्तो रेडियो नेपालले नै भन्दा पनि ट्विट पनि गर्नु पर्यो, फेसबुकमा पनि हाल्नु पर्यो होइन, इन्स्टाग्राममा पनि हाल्नु पर्यो, हरेक ठाउँमा हालेर उपस्थिति जनाइदिएपछि चाहिँ पब्लिकले रेडियो नेपाललाई फलो गर्न थाल्छ अनि त्यो सामाजिक सञ्जालमा चाहिँ मिडियाले लिडरसिप लिन्छ।
भनेपछि अहिलेको जुन यो परिवर्तन सँगसँगै आएका यी नयाँ नयाँ टुल्सहरू नयाँ नयाँ ग्याजेट्सहरू अथवा एप्सहरूलाई पनि अब हामीले चाहिँ प्रयोग गर्न सुरु गर्नु पर्यो होइन, किनभने यसको विस्तारको लागि हिजोका परम्परागत मिडिया नहेर्ने नपढ्ने नसुन्नेहरूलाई पनि अब नयाँ यो प्रविधिले एउटा अवसर चाहिँ दिएको छ। म अर्को अन्त्यमा एउटा प्रश्न राख्न चाहन्छु गुण्डाजी, धेरै समय त रहेन, जस्तो जोखिमको कुरा गर्दा संसारभरि पत्रकारहरू अझै जोखिममा छन्, यहाँले भने जस्तै गोपनीयताको हक पनि कायम गर्नुपर्ने, सूचनाको हकलाई पनि चाहिँ अगाडि बढाउनु पर्ने, दोहोरो दायित्वमा पत्रकारहरू छन्। जोखिमपूर्ण अवस्था अहिले पनि विश्वबाट हटेको छैन, हिजो युद्धको बेला एक किसिमको थियो होला, हिजो राजनैतिक परिवर्तनका अवस्थामा एक किसिमको चाहिँ डर त्रासको अवस्था थियो भने अहिले पनि पत्रकारहरू चाहिँ जोखिमबाट मुक्त छैनन् नि होइन, के कस्ता चुनौती भोगिरहेको छ विश्वव्यापी पत्रकारिताले? अन्त्यमा मैले प्रश्न राखेँ,
अब यो संसारभरि जसरी एउटा आतंकहरू अथवा चाहिँ त्यहाँ चाहिँ टेरोरिजम भनौँ होइन अथवा देशभित्र प्रजातन्त्रलाई चाहिँ त्यहाँ चाहिँ हुने यस्ता किसिमका घटनाहरू हुँदाखेरि र चाहिँ राज्य सत्ताले अत्यन्तै प्रेस मैत्री भन्दा पनि एउटा चाहिँ आफ्नो सत्ता मैत्री कानुनहरू ल्याइदिनाले गर्दाखेरि पत्रकारहरू धेरै पत्रकारहरू अहिले पनि जेलमा छन्, कतिपय पत्रकारहरू मारिएका पनि छन् होइन, र यो सिपिजेसँग पनि हामीले यो के अरे न्युयोर्कमा सिपिजेसँग पनि हामीले सहकार्यबाट यो कतिपय कामहरू गरिरहेका छौँ र इन्जाले पनि आफ्नो वेबसाइटमा समेत राखेको छ एभ्री डे कुन पत्रकारलाई कहाँ के हुन्छ हाम्रो वेबसाइटमा लाइभ हेर्न सकिन्छ www.injaglobal.org मा होइन। त्यसकारण यो समस्या चाहिँ अब यसको निराकरणको लागि चाहिँ हरेक देशहरूले एउटा प्रजातन्त्र स्वतन्त्रता र यो अभिव्यक्ति स्वतन्त्रताको कानुनहरूलाई चाहिँ कानुन व्यवस्था र एउटा अभ्यासलाई चाहिँ अक्षुण्ण राख्नुपर्ने जरुरी छ भने मिडियाहरूले पनि आफ्नो दायित्व चाहिँ एउटा अलिकति सेफ सुरक्षित तरिकाले प्रस्तुतिकरण गर्ने र कुनै कुरालाई अलिकति ट्विस्ट गरेर घुमाएर हुन्छ कि होइन, जस्तो टेरोरिस्ट ग्रुपहरूबाट बच्नको लागि अथवा अरू समाजका आतंकित कुराहरूमा डाइरेक्ट हस्तक्षेपबाट बच्नको लागि चाहिँ आफूले पनि केही सतर्क हुनुपर्ने जरुरी छ। अनि स्रोत साधनले पत्रकारहरूलाई चाहिँ हामीले उन्नत बनाउनु पर्ने, सक्षम बनाउनु पर्ने जरुरी छ। ट्रेनिङ लगायत उहाँहरूलाई चाहिँ ट्राभलको लागि आवश्यक पर्ने सामग्रीहरू, सुरक्षाको लागि चाहिने सुरक्षा कवचहरू भनौँ न, विभिन्न कुराहरू हुन्छ नि एउटा जर्नलिस्टहरूलाई फिल्डमा गएर काम गर्नको लागि अनि एक्सप्रेसनको लागि काम गर्न उहाँहरूलाई चाहिँ अलिकति सुविधा सम्पन्न बनाउन चाहिँ जरुरी छ हामीले।
हजुर, धेरै धन्यवाद छ गुणराजी, आजलाई समय यति नै रह्यो। यहाँको नेपाल भ्रमणको सन्दर्भमा हामीले पनि केही समय लिएर तपाईँको दृष्टिकोणहरू, तपाईँको संस्थाको दृष्टिकोणहरू राख्न पायौँ, धेरै धन्यवाद छ यहाँलाई।
हवस् हरिशरणजी, यहाँलाई यहाँको सर्भिस 30 वर्ष रेडियो नेपालमै भएको अवसरमा हार्दिक शुभकामना पनि दिन चाहन्छु अनि यहाँको यो मिठो भोइस हामीले सुन्न पाइरहौँ रेडियो नेपालमा एउटा गहनाको रूपमा यहाँ हुनुहुन्छ र रेडियो नेपाललाई हार्दिक शुभकामना धन्यवाद भन्न चाहन्छु र हाम्रा प्यारा दर्शकहरू जसले मलाई सुनिदिनु भयो, हाम्रा पत्रकार साथीहरू सबैलाई एउटा भावनात्मक रूपबाट म सम्झिन नमन गर्न चाहन्छु।
हस्, धन्यवाद छ। आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको निर्धारित समय सकियो। हामी कुराकानी गर्दैथ्यौं इन्टरनेशनल नेपाली जर्नलिस्ट एसोसिएशनका अध्यक्ष गुणराज लुइटेलसँग। उहाँ अहिले नेपाल भ्रमणमा नेपालका संचार माध्यमहरूसँग निकै निकटमा रहेर सहकार्य पनि गरिरहनु भएको छ। आजको कार्यक्रममा सहयोग गर्ने प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिसाने पनि विदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।